है। दूसरी फौजों के लिए तो मुद्दतों में कभी एक मुहिम पेश आती है और इसकी खातिर उनको ये सारी फौजी मशकें कराई जाती हैं, मगर इस खुदाई फौज को हर वक्त शैतानी ताकतों के साथ लड़ना है और हर वक्त अपने कमांडर के अहकाम की तकमील करनी है। इसलिए इसके साथ ये भी बहुत बड़ी रियायत है कि उसे रोजाना सिर्फ 5 मरतबा खुदाई बिगल की आवाज़ पर दौड़ने और खुदाई छावनी यानी मस्जिद में जमा होने का हुक्म दिया गया है। बामकसद इज्तिमा, ये तो महज अज़ा का फायदा था, अब आप मस्जिद में जमा होते हैं और सिर्फ इस जमा होने में बेशुमार फायदे हैं। यहाँ जो आप जमा हुए तो आपने एक दूसरे को देखा पहचाना, एक दूसरे से वाकिफ हुए। ये देखना पहचानना वाकिफ होना किस हैसियत से है? इस हैसियत से कि आप सब खुदा के बंदे हैं, एक रसूल के पैरो हैं, एक किताब के मानने वाले हैं, एक ही मकसद आप सब की जिंदगी का मकसद है। इसी एक मकसद को पूरा करने के लिए आप यहाँ जमा हुए हैं और इसी मकसद को यहाँ से वापस जाकर भी आपको पूरा करना है। इस किस्म की आशनाई, इस किस्म की वाकिफियत आप में खुद ब खुद ये ख्याल पैदा कर देती है कि आप सब एक कौम है, एक ही फौज के सिपाही हैं, एक दूसरे के भाई हैं। दुनिया में आपके अगराज, आपके मकासिद, आपके नुकसान और आपके फवायद सब मुश्तरक हैं और आपकी जिंदगियां एक दूसरे के साथ वाबस्ता हैं। बाहमी हमदर्दी, फिर आप जो एक दूसरे को देखेंगे तो जाहिर है कि आंखें खोल कर ही देखेंगे और ये देखना भी दुश्मन का दुश्मन को देखना नहीं बल्कि दोस्त का दोस्त को और भाई का भाई को देखना होगा। इस नज़र से जब आप देखेंगे कि मेरा कोई भाई फटे पुराने कपड़ों में है, कोई परेशान सूरत है, कोई फाखा ज़दा चेहरा लिए आए हुए आया है, कोई माजूर लंगड़ा लूला या अंधा है, तो खामखा आपके दिल में हमदर्दी पैदा होगी। आप में से जो खुशहाल हैं वो गरीबों और बेकसों पर रहम खाएंगे, जो बदहाल हैं उन्हें अमीरों तक पहुंचने और उनसे अपना हाल कहने की हिम्मत पैदा होगी। किसी के मुतालिक मालूम होगा कि बीमार है या किसी मुसीबत में फंस गया है इसलिए मस्जिद में नहीं आया, तो इसकी आयादत को जाने का ख्याल पैदा होगा। किसी के मरने की खबर मिली तो सब मिलकर इसके लिए नमाज जनाजा पढ़ेंगे और गमजदा अजीजों के गम में शरीक होंगे। ये सब बातें आपकी बाहमी मोहब्बत को बढ़ाने वाली और एक दूसरे की मददगार बनाने वाली हैं। पाक मकसद के लिए जमा होना, इसके बाद और ज़रा गौर कीजिए। यहाँ जो आप जमा हुए हैं तो एक पाक जगह पाक मकसद के लिए जमा हुए हैं। ये चोरों और शराबियों और जुएबाजों का इज्तिमा नहीं है कि सबके दिल में नापाक इरादे भरे हुए हों। ये तो अल्लाह के बंदों का इज्तिमा है, अल्लाह की या इबादत के लिए अल्लाह के घर में सब अपने खुदा के सामने बंदगी का इकरार करने हाजिर हुए हैं। ऐसे मौके पर अव्वल तो ईमानदार आदमी में खुद ही अपने गुनाहों पर शर्मिंदगी का एहसास होता है, लेकिन अगर इसने कोई गुनाह अपने दूसरे भाई के सामने किया था और वो खुद भी यहाँ मस्जिद में मौजूद है तो महज इसकी निगाहों का सामना हो जाना ही इसके लिए काफी है कि गुनाहगार अपने दिल में कट कट जाए। और अगर कहीं मुसलमानों में एक दूसरे को नसीहत करने का जज्बा भी मौजूद हो और वो जानते हों कि हमदर्दी और मोहब्बत के साथ एक दूसरे की इसलाह किस तरह करनी चाहिए, तो यकीन जानिए कि ये इज्तिमा इंतहाई रहमत और बरकत का मौजिब होगा। इस तरह सब मुसलमान मिलकर एक दूसरे की खराबियों को दूर करेंगे, एक दूसरे की कमी पूरी करेंगे और पूरी जमात नेकों और सालेहों की जमात बनती चली जाएगी। اخوت، یہ صرف مسجد میں جمع ہونے کی برکتیں ہیں۔ اس کے بعد یہ دیکھیے کہ جماعت کے ساتھ نماز ادا کرنے میں کتنی برکات پوشیدہ ہیں۔ آپ سب ایک صف میں ایک دوسرے کے برابر کھڑے ہوتے ہیں، نہ کوئی بڑا ہے نہ چھوٹا، نہ کوئی اونچے درجے کا ہے نہ نیچے درجے کا، خدا کے دربار میں، خدا کے سامنے سب ایک درجے میں ہیں۔ کسی کا ہاتھ لگنے اور کسی کے چھو جانے سے کوئی ناپاک نہیں ہوتا، سب پاک ہیں، اس لیے کہ سب انسان ہیں، ایک خدا کے بندے ہیں اور ایک ہی دین کے ماننے والے ہیں۔ آپ میں خاندانوں اور قبیلوں اور ملکوں اور زبانوں کا بھی کوئی فرق نہیں، کوئی سید ہے، کوئی پٹھان ہے، کوئی راجپوت ہے، کوئی جاٹ ہے، کوئی کسی ملک کا رہنے والا ہے، کوئی کسی ملک کا، کسی کی زبان کچھ ہے اور کسی کی کچھ، مگر سب ایک صف میں کھڑے خدا کی عبادت کر رہے ہیں۔ اس کے معنی یہ ہیں کہ سب ایک قوم ہیں۔ یہ حسب نسب اور برادریوں اور قوموں کی تقسیم سب جھوٹی ہے۔ سب سے بڑا تعلق آپ کے درمیان خدا کی بندگی اور عبادت کا تعلق ہے۔ اس میں جب آپ سب ایک ہیں تو پھر کسی معاملے میں بھی کیوں الگ ہوں۔ حرکات میں یکسانیت، پھر جب آپ ایک صف میں کندھے سے کندھا ملا کر کھڑے ہوتے ہیں تو یہ معلوم ہوتا ہے کہ ایک فوج اپنے بادشاہ کے سامنے خدمت کے لیے کھڑی ہے۔ سب باندھ کر کھڑے ہونے اور مل کر ایک ساتھ حرکت کرنے سے آپ کے دلوں میں یکجہتی پیدا ہوتی ہے۔ آپ کو یہ مشق کرائی جاتی ہے کہ خدا کی بندگی میں اس طرح ایک ہو جاؤ کہ سب کے ہاتھ ایک ساتھ اٹھیں اور سب کے پاؤں ایک ساتھ چلے۔ گویا آپ 10، 20، 100، یا 1000 آدمی نہیں ہیں، بلکہ مل کر ایک آدمی کی طرح بن گئے ہیں۔ دعائیں، اس جماعت اور اس صف بندی کے بعد آپ کیا کرتے ہیں؟ ایک زبان ہو کر اپنے مالک سے عرض کرتے ہیں کہ ایاک نعبد و ایاک نستعین، ہم سب تیری ہی عبادت کرتے ہیں اور تجھی سے مدد مانگتے ہیں، اہدنا الصراط المستقیم، ہم کو سیدھے راستے پر چلا۔ ربنا لک الحمد، ہمارے پروردگار تیرے ہی لیے حمد ہے۔ السلام علینا وعلی عباد اللہ الصالحین، ہم سب پر سلامتی ہو اور اللہ کے نیک بندوں پر۔ پھر نماز ختم کر کے آپ ایک دوسرے کے لیے سلامتی اور رحمت کی دعا کرتے ہیں کہ السلام علیکم رحمۃ اللہ۔ اس کے معنی یہ ہوئے کہ آپ سب ایک دوسرے کے خیر خواہ ہیں، سب مل کر ایک ہی مالک سے سب کے لیے بھلائی کی دعا کرتے ہیں۔ آپ اکیلے اکیلے نہیں ہیں، آپ میں سے کوئی تنہا سب کچھ اپنے ہی لیے نہیں مانگتا۔ ہر ایک کی یہی دعا ہے کہ سب پر خدا کا فضل ہو، سب کو ایک ہی سیدھی رستے پر چلنے کی توفیق بخشی جائے اور سب خدا کی سلامتی میں شامل ہوں۔ اس طرح یہ نماز آپ کے دلوں کو جوڑتی ہے، آپ کے خیالات میں یکسانی پیدا کرتی ہے اور آپ میں خیر خواہی کا تعلق پیدا کرتی ہے۔ امام کے بغیر جماعت نہیں، مگر دیکھ لیجئے کہ جماعت کی نماز آپ کبھی امام کے بغیر نہیں پڑھتے۔ دو آدمی بھی مل کر پڑھیں گے تو ایک امام ہوگا اور دوسرا مقتدی۔ جماعت کھڑی ہو جائے تو اس سے الگ ہو کر نماز پڑھنا سخت ممنوع ہے، بلکہ ایسی نماز ہوتی ہی نہیں۔ حکم ہے کہ جو آتا جائے اسی امام کے پیچھے جماعت میں شریک ہوتا جائے۔ یہ سب چیزیں محض نماز ہی کے لیے نہیں ہے، بلکہ ان میں دراصل آپ کو یہ سبق دیا گیا ہے کہ مسلمانوں کی حیثیت سے زندگی بسر کرنی ہے تو اس طرح جماعت بن کر رہو۔ تمہاری جماعت جماعت ہی نہیں ہو سکتی جب تک کہ تمہارا کوئی امام نہ ہو، اور جماعت بن جائے تو اس سے الگ ہونے کے معنی یہ ہیں کہ تمہاری زندگی مسلمانوں کی زندگی نہیں۔ امامت کی نوعیت اور حقیق نوعیت و